नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपालमा उन्मूलन भइसकेका रोगका संक्रमणहरू फेरि देखिन थालेका छन्। पछिल्लो समय डेंगूको संक्रमण काठमाडौँ उपत्यकामा पनि देखियो। धेरै घरमा डेंगूका संक्रमितहरू भेटिए र उनीहरूले अस्पतालसम्म उनीहरू जान पर्ने बाध्यता, उपचारका लागि जान पर्ने बाध्यता आइपर्यो। यो सँगै उपचारका समस्याहरू पनि छन्। बिरामीले प्रभावकारी रूपमा उपचार सुलभ ढंगबाट पाउन नसकेका समस्याहरू छँदैछन्। यसैबीचमा मलेरिया उन्मूलन भइसकेको घोषणा गरिएको भए पनि नेपालबाट, अझ भनौं दक्षिण पूर्वी एसियाबाट सन् 2030 चाहिँ मलेरिया उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त भएको छ। हिजो सम्पन्न भएको दक्षिण पूर्व एसिया क्षेत्रीय समन्वय संयन्त्र फोरमको सम्मेलनमा यी प्रतिबद्धता व्यक्त भएका हुन् र नेपालले यसमा पनि प्रतिबद्धता व्यक्त गरेको छ। नेपालले विशेष गरी मलेरिया लगायतका यस्ता रोगहरूको उन्मूलनका लागि दक्षिण पूर्वी एसियाली देशहरूबीच आपसी सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको छ। आज हामी विशेष गरी यो सम्मेलन र समग्र स्वास्थ्य क्षेत्रका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद। र यस बेला रेडियो नेपाल सुन्नु भएका सम्पूर्ण श्रोताहरूमा शुभ प्रभात तथा नमस्कार।
हजुर, सबैभन्दा पहिले अब हिजो मात्र सम्पन्न भएको दक्षिण पूर्व एसिया क्षेत्रीय समन्वय संयन्त्र फोरमको एउटा भनौ न एउटा बैठक सम्पन्न भयो हिजो। त्यो बैठकले चाहिँ मलेरिया उन्मूलन गर्न सहकारीमा दक्षिण पूर्वी एसियाली देशहरू बीचको आपसी सहकारीमा जोड़ दिएको छ। मूलत यो बैठक चाहिँ कस्तो रह्यो? स्वास्थ्य मन्त्रालय पनि यसमा संलग्न भयो। यसको यो बैठकको निष्कर्ष चाहिँ कस्तो रह्यो डाक्टर साहब?
विगत लामो समयदेखि मलेरिया चाहिँ नियन्त्रण गर्नका लागि र रोकथाम गर्नका लागि स्वास्थ्यको क्षेत्रबाट तथा चाहिँ अन्य त्यही सरकारको तर्फबाट विभिन्न कार्यक्रमहरू सञ्चालन भए, तर ती सञ्चालन भइरहँदा कडा नियम कानून बाध्यात्मक व्यवस्था नहुँदासम्म सर्वसाधारण आम नागरिक र साथसाथै भनेर क्रस बोर्डरको इस्यु भनौँ, सीमा चाहिँ क्षेत्रको चाहिँ भन्नाले राम्रोसँग व्यवस्थापन नहुँदाखेरि यो चाहिँ मलेरिया चाहिँ उन्मूलन गर्न सकिँदैन कि भन्ने चाहिँ भन्नाले स्थिति पछिल्लो समयमा आयो। त्यो आइसकेपछि विश्व स्वास्थ्य संगठनको पहलमा कमसे कम सेरो रिजनका भने 11 देशका चाहिँ पार्लियामेन्ट सांसदहरू, चाहे प्रतिनिधि सभा होस् चाहे राष्ट्रिय सभा होस्, उहाँहरूलाई संलग्न बनाएर मलेरियाको वास्तविक स्थिति के छ, के कारणले गर्दा नियन्त्रण हुन सकिरहेको छैन वा अर्थात् तपाईँकै शब्दमा भन्नुपर्दा उन्मूलन हुन सकिरहेको छैन भन्ने कुराको पहिचान गरी त्यसलाई संसद बाट सांसदहरूले बाध्यात्मक चाहिँ ऐन नियम कानून चाहिँ बनाउने प्रतिबद्धता चाहिँ मलाई जाहेर गर्नको लागि र त्यही अनुसार प्रतिबद्धता पनि जाहेर भएको छ। त्यही गर्नको लागि नै यो सम्मेलन चाहिँ आयोजना गरिएको थियो र त्यही अनुसार चाहिँ नेपालको भन्नाले प्रतिनिधि सभाको सांसद तथा राष्ट्रिय सभाको सांसद ज्यू पनि हुनुहुन्थ्यो, त्यस्तै भारत थाइल्यान्ड लगायत अन्य देशका पनि हुनुहुन्थ्यो, उहाँहरू सबैबाट त्यो सामूहिक प्रतिबद्धता आएको छ र जुन हाम्रो 2030 चाहिँ भने उन्मूलन गर्ने भन्ने लक्ष्य छ त्यो लक्ष्यमा चाहिँ अब सांसदज्यूहरूको र संसदको पनि प्रतिबद्धता आएपछि सहज होला भन्ने चाहिँ स्वास्थ्य मन्त्रालयले चाहिँ आशा गरेको छ।
जस्तो यहाँले भन्नुभयो बाध्यात्मक व्यवस्था नभएसम्म यस्ता रोगको उन्मूलन गर्न कठिन छ, त्यस्ता बाध्यात्मक व्यवस्थाहरू चाहिँ के कस्ता छन्?
जस्तै भन्नाले देशभित्रै कुरा गर्नुपर्दा कसैले चाहिँ भन्नाले मलेरियाको चाहिँ भन्नाले जीवाणुहरू र विषाणुहरू र भेक्टरहरू भन्छौँ जो बाहकहरू, तिनीहरूलाई चाहिँ वृद्धि विकासमा चाहिँ सहयोग गरिरहेको छ, नियन्त्रणमा चाहिँ अवरोध गरिरहेको छ र साथसाथै हामी कहाँ चाहिँ विभिन्न देशबाट आउने नागरिक तथा अझ दक्षिणतर्फबाट आउने चाहिँ खुला सीमाका कारणले गर्दा आउने नागरिकहरूको पनि मलेरियाको चाहिँ उनीहरूले परीक्षण गर्ने, मलेरियाको परीक्षण गरिसकेपछि त्यसपछि देशभित्र चाहिँ आवाज र घुमघाम गर्न चाहिँ अलिकति रोक लगाउने खालको चाहिँ बाध्यात्मक व्यवस्था चाहिँ गर्न सक्यो भने मात्रै एक ठाउँबाट अर्को ठाउँमा र एक देशबाट अर्को देशमा चाहिँ रोगलाई चाहिँ सार्न चाहिँ केही कम गर्न सकिन्थ्यो भन्ने कुरा एउटा भयो। र दोस्रो, कुनै एउटा देशले चाहिँ जतिसुकै बनाले चाहिँ मेहनत गरेर मलेरिया जस्ता रोगहरू चाहिँ केही सङ्क्रामक रोगहरू नियन्त्रणमा ल्याए पनि छिमेकी देशले त्यसलाई चाहिँ उनीहरूले गम्भीरतापूर्वक नलिइदिँदा जतिसुकै मेहनत गरे पनि दोस्रो छिमेकी देशमा चाहिँ ती चिजहरू रहिरहने, ती सङ्क्रामक रोगहरू देखिरहने समस्या पनि छ। हो, त्यस कारणले गर्दा क्रस बोर्डर भन्ने इस्युका कुरामा पनि हामी चाहिँ संवेदनशील बनेर त्यही अनुसारका नियम कानुनहरू बनाउनुपर्छ भन्ने कुरा नै हो।
अब मलेरियाकै सन्दर्भमा नेपालमा नेपालबाट मलेरिया चाहिँ उन्मूलन भइसक्यो भनेर घोषणा पनि भएका विषय यो छँदैछ। अब सँगै मलेरिया अब हाम्रो नेपालबाट यो उन्मूलन भइसके पनि अब क्रस बोर्डरका कारण चाहिँ यो यसको जोखिम चाहिँ कायमै छ भन्न चाहिँ सकिने भएन डाक्टर साहब?
हजुर, त्यो चाहिँ सकिन्छ र त्यही अनुसार पनि मलेरियाका विभिन्न कार्यक्रमहरू, जनचेतनाका कार्यक्रमहरू, रोकथामका कार्यक्रमहरू, व्यवस्थापनका कार्यक्रमहरू पनि नेपालमा चाहिँ सञ्चालित रहिरहेका छन्। तथापि विगत लामो समयदेखि हामी लगभग उन्मूलनको नजिक चाहिँ उनीहरूले पुगिसकेको अवस्थामा पनि खुला सीमाको कारणले गर्दा फाटाफुट्ट आयातित भन्नाले मलेरिया चाहिँ देखिरहेको कारणले गर्दा पनि अब क्रस बोर्डर इस्युलाई र चाहिँ सँगसँगै चाहिँ सीमा जोडिएका चाहिँ देशहरू र जहाँबाट चाहिँ पर्यटकहरू आवाजाव बढी हुन्छ ती देशहरूलाई पनि उन्मूलनतिर लग्यौँ भने मात्रै हामी चाहिँ भन्नाले उन्मूलनतिर जान सक्छौँ भन्ने चाहिँ सोचका साथ नै यो सम्मेलन पनि भएको हो।
अब यो सँगै अहिले पछिल्लो समय हेर्ने हो भने डेंगूको संक्रमणले एउटा व्यापक रूप लिएको छ। काठमाडौँ उपत्यकामै डेंगूका बिरामीको संख्या धेरै देखिएको छ। अब यसको कारण चाहिँ के हुन सक्छ डाक्टर साहब? यसरी डेंगू यसरी क्रमिक रूपमा विस्तार हुनु, त्यो पनि काठमाडौँ उपत्यकामै यसका बिरामीहरूको संख्या धेरै देखिनुको कारण चाहिँ के हो? यसलाई मन्त्रालयले कसरी हेरेको छ?
विगत लगभग 2061 सालमा चाहिँ पहिलो केस डेङ्गुको चाहिँ नेपालगञ्जमा देखेको थियो बाँकेमा। त्यसपछि पनि विगतका केही वर्षहरूमा हरेक 3 वर्ष 4 वर्षमा विभिन्न स्थानहरूमा अलिकति धेरै जनसङ्ख्यालाई प्रसारित गरेको र महामारीको रूप लिएको पनि तपाईँ हामीले सुनिरहेको छौँ। त्यसै क्रममा चाहिँ भने काठमाडौँमा पनि पछिल्लो समय चाहिँ अलिकति तुलनात्मक रूपमा चाहिँ विगतको भन्दा बढी चाहिँ होइन तर यही वर्षमा विगतका महिनाभन्दा चाहिँ केही बढी चाहिँ बिरामीहरू देखिरहेका छन्। त्यस कारणले गर्दा यसको रोकथामका लागि र सचेतनाका लागि विगत लामो समयदेखि नेपाल सरकारले पनि विभिन्न पहलहरू गरिरहेको छ। त्यही अनुसार स्थानीय तहहरूले पनि पालिकाहरूले पनि गरिरहनु भएको छ। तथापि जबसम्म आम नागरिकले स्वयं सचेत भएर आफ्ना घरमा लामखुट्टे बढ्न सक्ने खालका जुन भण्डार घर भने गृहहरू भन्छौँ, चाहे त्यो अब जोखिम चाहिँ स्थानहरू, तिनीहरूको पहिचान गरेर सरसफाइमा ध्यान नदिँदा र आफू पनि सचेत नभइदिँदा सङ्क्रमण चाहिँ रहिरहन्छ। तथापि एउटा चाहिँ मन्त्रालयको चाहिँ आशा के छ भने मङ्सिर लागेपछि तापक्रम चाहिँ मनाले घटेर जाने भावनाले डेङ्गु सार्ने चाहिँ जुन लामखुट्टे हो एडिस एजिप्टाई भन्छौँ त्यो चाहिँ मनाले अब शिथिल हुने, निष्क्रिय हुने र मर्ने भएको हुनाले यो स्वतः नियन्त्रण भएर जाला। तथापि त्यस बेलासम्मलाई सङ्क्रमणको जोखिम छ। त्यो सङ्क्रमणको जोखिम भावनाले नेपाल सरकारले भनेका विभिन्न रोकथामका भनेर उपायहरू, त्यसपछि बनाले सचेतनाका कार्यक्रमहरू सबैलाई चाहिँ हामी सबै मिलेर निरन्तर रूपमा चाहिँ मङ्सिरसम्म त जारी राख्नु नै पर्छ, तब मात्रै यसलाई केही नियन्त्रण गर्न सकेला भन्ने चाहिँ मन्त्रालयले सोचेको छ। र साथै अर्को स्थानीय तहहरूले पनि स्थानीय पालिकाहरूले पनि आखिरमा जनसङ्ख्या नेपालकै हो, चाहे त्यो स्थानीय सरकारको भनौँ, चाहे प्रदेश सरकारको भनौँ, चाहे सङ्घीय सरकारको, संविधानले चाहिँ शिक्षा र स्वास्थ्य चाहिँ तिनै सरकारको चाहिँ साझा दायित्व भनेको छ। त्यो भावनाले यस्ता महामारीहरू, यस्ता रोगहरू र यस्ता स्वास्थ्य सम्बन्धी समस्याहरू देखिँदा स्थानीय तहहरू पनि सचेत भएर निगरानीका साथ लाग्नुपर्छ। सबै संघीय सरकारले मात्रै गर्ने होइन एउटा कुरा, र अर्को कुरा संघीय सरकारले बनाइदिने भनेको जुन नीतिहरू हो, निर्देशिकाहरू हो, र चाहिँ र त्यही अनुसारका जुन डेङ्गु लागिहाल्यो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर जुन राष्ट्रिय उपचार पद्धति भन्छौँ हो त्यो चाहिँ बनाइदिने हो। त्यो चाहिँ बनाले बनाइदिइसकेको छ, 77 जिल्लामा चाहिँ बनाले पठाइदिइसकेको छ, र प्रत्येक 453 स्थानीय तहमा पनि पठाइदिएको छ, र साथसाथै नेपाल सरकारले लगभग 1000 भन्दा बढी चिकित्सक र नर्सिङहरूलाई डेङ्गु लागेपछि डेङ्गुका बिरामीलाई लक्षणको आधारमा र डेङ्गुको अवस्थाको आधारमा कसरी व्यवस्थापन गर्ने भनेर तालिम पनि दिइसकेको छ।
भनेपछि अब यो मक्सिर लाग्ने मक्सिर लागेपछि डेङ्गुको संक्रमण जसरी अहिले बढ़िरहेको छ त्यो चाहिँ न्यून हुने आशा गर्न सकिन्छ?
हजुर, किनभने लामखुट्टे सक्रिय हुने जुन चाहिँ बनाले डेङ्गी सार्ने डेङ्गी भाइरस बोकेर हिँड्ने चाहिँ लामखुट्टे एडिस हो, त्यो चाहिँ 16-40 डिग्री सेल्सियसमा चाहिँ सक्रिय हुने भावनाले मक्सिर लाग्दासम्म त्यो त्यो तापक्रम चाहिँ घटेर जान्छ, र त्यो तापक्रम घटेर गएपछि त्यो लामखुट्टे चाहिँ निष्क्रिय भएर चाहिँ त्यसले रोग बाहक भएर टोक्ने र सार्ने काम चाहिँ गर्दैन भन्ने हो। तथापि जोखिम त लामखुट्टे रहँदासम्म र चाहिँ डेङ्गी भाइरस रहँदासम्म रह्यो नै, त्यस कारणले गर्दा हाम्रो सचेतना, हाम्रो चाहिँ घर वरिपरि चाहिँ सरसफाई गर्ने, पानी ट्याङ्की गमला जस्तै भने छेउछाउमा चाहिँ टायरहरू छ भने टायरहरू खाली सिसीहरू तिनीहरू चाहिँ हप्ताको एकचोटि चाहिँ सफा गर्ने काम त हामीले निरन्तर गर्नुपर्छ, सधैँ गर्नुपर्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी स्वास्थ्य क्षेत्रका विभिन्न सवालमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गरिरहेका छौं। अब स्वास्थ्य क्षेत्र अब साझा दायित्व, यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझा दायित्व पनि हो स्वास्थ्य र शिक्षाको सन्दर्भ। अर्कोतर्फ स्वास्थ्यलाई चाहिँ एउटा भनौं न सहज बनाउनुपर्छ, जनताले उपचारै नपाइकन मर्ने अवस्था पनि अहिले आइरहेको छ, यो बाध्यताको चाहिँ अन्त्य हुनुपर्छ भनेर आवाजहरू पनि आइरहेका छन्। एक हिसाबमा स्वास्थ्य शिक्षा लगायतका अनिवार्य यो आवश्यकताहरू भनौं यसलाई चाहिँ सरकारले आफ्नो दायित्वको रूपमा लिनुपर्छ र निशुल्क रूपमा जनताले नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ भन्ने आवाजहरू पनि आइरहेको छ। अब यसमा सरकार कति लागेको छ कति लागेको छैन यो नतिजाले पनि देखाउँछ। तर पछिल्ला दिनमा स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू प्रभावकारी पनि बन्दै आएका छन्। अर्कोतर्फ सरकारी अस्पतालहरू को स्तरोन्नति पनि हुँदैछ, तर जसरी जनअपेक्षा छ सरकारी अस्पतालबाटै आफूले उपचार पाउँ, निशुल्क रूपमा उपचार पाउँ भन्ने, सहज रूपमा उपचार पाउँ भन्ने, त्यो पनि त्यो चाहिँ हुन सकिरहेको छैन। अब यो सन्दर्भमा स्वास्थ्य क्षेत्रका पछिल्ला उपलब्धिहरूलाई कसरी हेर्न सकिन्छ डाक्टर साहब?
पछिल्लो समय देशमा चाहिँ तीन तहको सरकार चाहिँ भइसकेपछि सबैले आफ्नो आफ्नो ठाउँबाट चाहिँ सक्दो गर्न कोसिस चाहिँ गरिरहनु भएको छ। तथापि स्रोतको कमीको कारणले गर्दा केहीमा चाहिँ विशेषज्ञताको कमीको कामले गर्दा अलिकति केही समय लागेको, र माननीय मन्त्रीज्यूले पनि पदभार ग्रहण गरिसकेपछि कुनै पनि नेपाली नागरिकलाई पैसा नभएकै कारणले गर्दा ज्यान गुमाउन नपरोस् भनेर त्यही अनुसार चाहिँ निशुल्क सयहरूको भन्नाले चाहिँ प्रत्याभूति पनि गर्नुभएको छ, र त्यही अनुसार मन्त्रालयले चाहिँ अब निकट भविष्यमा एउटा कुनै पनि बिरामीलाई औषधि उपचार गर्दाखेरि लाग्ने खर्च सम्बन्धित अस्पतालले नसक्ने अवस्था भयो भने पनि मन्त्रालयमा एउटा स्वास्थ्य उपचार कोष, चाहे त्यो आधारभूत होस् चाहे आकस्मिक होस्, त्यसको बनाई स्थापना गर्ने र त्यसमा चाहिँ सिड मनी चाहिँ भन्नाले चाहिँ नेपाल सरकारले चाहिँ दिने गरी चाहिँ तयारी गरिरहेको छ। र अर्को कुरा, हाम्रो खानपान जीवनशैली र दिनचर्याले गर्दा चाहिँ पहिलेको तुलनामा अहिले संक्रामक भन्दा नसर्ने रोगहरूको चाहिँ बाहुल्य भने बढेको छ। लगभग अहिले नसर्ने रोगहरूबाट हुने मृत्यु चाहिँ टोटल मृत्युको चाहिँ 70% जति पुगेको छ। त्यसकारणले यी नसर्ने रोगहरूबाट चाहे त्यो मधुमेह होस्, चाहे उच्च रक्तचाप होस्, चाहे मृगौला सम्बन्धी होस्, चाहे मुटु सम्बन्धी होस्, यस्ता नसर्ने रोगहरूको चाहिँ 90% जति फेरि रोकथाम गर्न सकिन्छ। तपाईँ हामी सचेत भयौँ भने खानपानमा सचेतना अप्नायौँ, आफ्नो दिनचर्यामा चाहिँ भन्नाले नियमित गऱ्यौँ र जीवनशैली पनि स्वास्थ्यमन्त्री बनायौँ भने रोक्न सक्ने भावनाले, रोकथाम गर्न सक्ने भावनाले र यी नसर्ने रोगहरू चाहिँ बहुक्षेत्रीय भएको हुनाले विभिन्न मन्त्रालयसँग राष्ट्रिय योजना आयोगसँग समन्वय गरेर रोकथामका कार्यक्रमहरू त्यही अनुसार पनि सञ्चालन गर्दैछौँ। चाहे त्यो विद्यालय होस्, चाहे कार्यस्थल होस्, चाहे स्वास्थ्य संस्था होस्, चाहे सार्वजनिक स्थानहरूमा होस्, ती ठाउँहरूमा पनि सचेतनाका कार्यक्रम र त्यही अनुसार चाहिँ उहाँहरूले पनि हरेक मन्त्रालयले हरेक विभागहरूले चाहिँ आफ्ना कर्मचारी तथा आफ्ना मातहतका सम्पूर्णलाई चाहिँ सचेतना बाँड्ने काम पनि गर्नको लागि चाहिँ अनुरोध गरेका छौँ। र साथसाथै अर्को कुरा, स्वास्थ्य मन्त्रालयमा अहिले चाहिँ हामीले अलिकति चाहिँ पहिलेदेखि चाहिँ कागजी रूपमा चलेको चिजलाई अहिले विद्युतीय सिस्टममा चाहिँ भने लग्न खोज्दैछौँ र विद्युतीय सिस्टमबाट यदि पूर्ण रूपमा चाहिँ लागू हुन सक्यो र गर्न सक्यौँ भने र त्यही अनुसार बजेटलेस रूपले पनि साथ दियो भने हामीले चाहिँ अब तपाईँ जुनसुकै ठाउँमा बसेर पनि म चाहिँ कुनै अस्पतालमा जानु छ भने त्यो अस्पतालको टिकट चाहिँ आफ्नो घरबाटै काट्न सक्ने, एपोइन्टमेन्ट आफ्नो घरबाटै बुक गर्न सक्ने र साथसाथै आफूले चाहेको चाहिँ चिकित्सकलाई जचाउन पनि चाहिँ सक्ने र साथसाथै तुरन्त आकस्मिक सेवाको लागि चाहिँ उपचार चाहिएको छ भने तपाईँलाई सहयोग गर्नलाई विभिन्न प्रदेश तथा चाहिँ जिल्लाहरूमा पनि टेक्निसियनहरू राखेर एम्बुलेन्सहरू पनि 102 मार्फत 102 डायल गर्न साथ तपाईँको नजिकमा चाहिँ जुन एम्बुलेन्स छ त्यसैले सेवा चाहिँ दिन सक्ने गरी पनि पहल भना गरिरहेको छ र साथसाथै तपाईँका चाहिँ भनाले स्वास्थ्य सम्बन्धी रेकर्डहरू जुन अहिले कागजमा रहने गर्छन्, अस्पतालको फाइलमा रहने गर्छन्, ती फाइलहरूलाई पनि अब डिजिटल गर्ने र त्यो डिजिटललाई चाहिँ जुन हाम्रो नेसनल आइडी कार्ड छ नि त्योसँग चाहिँ भनाले मिलान गर्ने गरी पनि पहल भनाले गरिरहेको छ।
अब यी कुराहरू भए पनि हाम्रो एउटा उद्देश्य र आकांक्षा अपेक्षा भनेको बिरामीले सहज ढंगबाट सुलभ रूपमा चाहिँ प्रभावकारी उपचार पाउन् भन्ने नै हो। अब अर्कोतर्फ अहिले यहाँले उल्लेख गर्नुभयो 70% मृत्युका कारण चाहिँ नसर्ने रोगहरू, जटिल खालका रोगहरूबाट अहिले मृत्यु हुने गरेको तथ्याङ्क छ। यो अवस्था आइसक्दा हाम्रा नियम नीतिहरू र हाम्रो सरकारी अस्पतालका क्षमता चाहिँ विगत 7-8 वर्ष अगाडि र अहिलेको अवस्था हेर्ने भने खासै फरक देखिँदैन यो तुलना गर्दा। अब किन यसो हुन सकेन, किन हाम्रा अस्पतालहरूको क्षमता बढाइएन, हाम्रा स्वास्थ्य कर्मीहरू अझ हामीले अब सबै चिकित्सकहरू विदेश पलायन भएका छन्, अब नर्सहरू अब नर्स नै कति हजार नर्स बेलायत लानेमा सरकारले सहमति दिइसकेको छ, त्यो क्रम अगाडि बढ़िसकेको छ। यो अवस्थामा हाम्रा क्षमता चाहिँ अझै बढ्न सकेन, क्षमता बढाउन सकिएन, पूर्वाधारहरू पनि खासै बढ्न सकेको छैन। सरकारी अस्पतालहरू भलै निजी अस्पतालहरू ठूल्ठूला अस्पतालहरू अहिले सञ्चालनमा छन् तर सरकारले जुन खालको अस्पतालहरूको क्षमता बढाउनु पर्ने थियो, चिकित्सकहरूको संख्या बढाउनु पर्ने थियो, त्यो चाहिँ हुन सकेन नि।
त्यो केही समयदेखि यही संहिताको कारणले गर्दा कुन स्वास्थ्य संस्था र कुन जनशक्ति चाहिँ स्थानीय तहमा रहने, कुन तहको चाहिँ पनि जनशक्ति चाहिँ प्रदेशमा रहने र कुन तहको चाहिँ सङ्घमा रहने भन्ने चाहिँ केही समन्वयात्मक कमीले गर्दा अलिकति ढिलो भएको हो। तथापि पछिल्लो समयमा चाहिँ हामी स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार चाहिँ यसमा चाहिँ स्पष्ट भएका छौँ र त्यही अनुसार चाहिँ प्रदेश र स्थानीय तहहरूले पनि विभिन्न स्वास्थ्य संस्थाहरूको चाहिँ भनाले चाहिँ स्थापना गरेको र जनशक्ति माग गरेको पनि तपाईँले चाहिँ देखिरहनु भएकै छ र अहिले हरेक स्थानीय तहमा 5 वा 10 वा 15 बेडको चाहिँ अस्पताल स्थापना गर्ने गरी चाहिँ काम चाहिँ सुरु भइसकेको छ। केही चाहिँ 10% जति त कार्य सञ्चालन पनि भइसकेको छ र बाँकी चाहिँ निर्माणको क्रममा छन् र त्यही अनुसार जनशक्तिको पनि पहल भइरहेको छ। र अर्को कुरा, प्रदेशमा पनि त्यही अनुसारका चाहिँ विशेषज्ञ जनशक्तिहरूको चाहिँ थप भइरहेको छ। तथापि स्थानीय र प्रदेशबाट क्लियर भइसकेपछि बल्ल सङ्घीय सरकारमा चाहिँ अब सङ्घीय सरकारले कुन लेभलका अस्पताल चलाउने भन्ने कुरामा पनि अहिले चाहिँ भनाले चाहिँ वाद विवाद नै छ। किनभने केहीले भन्नुहुन्छ आधारभूत पनि सङ्घले चलाउनु पर्छ तर केहीले भन्नुहुन्छ होइन विशिष्टकृत र विशेषज्ञ अस्पताल मात्रै सङ्घले चलाउनुहुन्छ भन्नुहुन्छ। त्यस कारणले गर्दा त्यसमा चाहिँ हामीले एउटा रिफरल सिस्टमको मेकानिजम चाहिँ राम्रोसँग स्थापना गर्न सक्यौँ र भने त्यसले चाहिँ नजिकको चाहिँ जुन आधारभूत अस्पताल छ त्यो आधारभूत अस्पतालबाट रिफर भएको प्रदेशमा र प्रदेशको बाट चाहिँ भनेर विशेषज्ञ र विशेषकृत सेवा मात्रै चाहिँ सङ्घमा दिन सक्यौँ भने सङ्घमा लाग्ने भिडलाई पनि कम गर्न सकिन्थ्यो। र साथसाथै एउटा सामान्य चाहिँ मानले ज्वरो आउँदा वा पखाला लाग्दा पनि बिर अस्पताल नै पुग्नुपर्ने र त्यहाँ चाहिँ भिड चाहिँ बढी देखिनुपर्ने त्यसपछि कुर्नुपर्ने समस्यालाई पनि कम गर्न सकिन्थ्यो भनेर मन्त्रालयले त्यही अनुसार तयारी गरेको छ। तथापि जनशक्ति र पूर्वाधारको कुरा हामीले चाहिँ मात्रै चाहेर पनि चाहिँ पुग्ने कुरा होइन, हामीले विगत केही वर्षदेखि पहल गरिरहेका छौँ, राष्ट्रिय योजना आयोगसँग पनि त्यही अनुसार छलफल भइरहेको छ। र अर्को कुरा दरबन्दीको कुरा चाहिँ सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा गएर ठोकिने, निजामती किताबखानामा गएर ठोकिने र ती दरबन्दी बढाएपछि तिनलाई दिने चाहिँ भन्नाले तलब सेवा सुविधा चाहिँ अर्थ मन्त्रालयसँग ठोकिने भावनाले देशको चाहिँ घाटी हेरेर पनि मिल्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा ती सबै चाहेर पनि आवश्यकता बुझेर पनि सफलीभूत हुन नसकेका हुन्। तथापि अहिले पछिल्लो समयमा चाहिँ अर्थ मन्त्रालय, सङ्घीय मामला मन्त्रालय र राष्ट्रिय योजना आयोग पनि सकारात्मक भएको हुनाले निकट भविष्यमा चाहिँ वैज्ञानिक रूपमा र व्यावहारिक रूपमा चाहिँ जनशक्ति र पूर्वाधारहरू चाहिँ स्वीकृत हुनेछन् र स्वीकृत भएपछि निर्माण र लिने चरणमा नियुक्ति चरणमा पुग्नेछ।
अर्कोतर्फ अब गाउँमा चिकित्सकहरू चाहिँ ग्रामीण भेगमा बस्न मान्दैनन्, स्वास्थ्य कर्मीहरू ग्रामीण भेगमा बस्न मान्दैनन्, उनीहरू शहर केन्द्रित भए भनेर स्वास्थ्य मन्त्रीले यसमा अलिकति तदारुकता पनि देखाउनु भएको थियो। अब यो सन्दर्भमा अब अहिले डाक्टरहरू चाहिँ गाउँमा बस्न नचाहनुको कारण चाहिँ के हो? अब यसमा मन्त्रालयले अहिले यो यसलाई चाहिँ कसरी व्यवस्था गरेको छ? मन्त्रीजी यसमा लागिरहनु भएको थियो।
जहाँ सेवा सुविधा र आफ्नो परिवारको लागि चाहिँ पठाउने ठाउँ हुन्छ, बस्ने ठाउँ हुन्छ, त्यहाँ चाहिँ भने जुनसुकै कर्मचारी र जुनसुकै मानिस बस्न चाहन्छ, त्यो मानवीय स्वभाव नै हो। तथापि त्यसलाई चाहिँ अलिकति व्यावहारिक र वैज्ञानिक बनाउनलाई त्यहाँ दिइने सेवा सुविधा, त्यहाँ बस्दा चाहिँ पाउने चाहिँ थप प्रोत्साहनका कार्यक्रमहरू र साथसाथै त्यहाँ पनि सम्पूर्ण चाहिँ सरकारी कर्मचारीहरू वा चाहिँ भन्नाले अन्य एनजिओ आइएनजिओमा काम गर्ने कर्मचारीहरूको परिवारलाई चाहिँ वा बच्चा बच्चालाई पढ्ने खालको चाहिँ स्कुलको व्यवस्था र त्यहाँ चाहिँ भने सामूहिक रूपमा चाहिँ क्वार्टरको जुन निवास भन्छौँ त्यसको पनि व्यवस्था गर्न सक्यो भने चिकित्सकहरू जानलाई चाहिँ त्यति चाहिँ भन्नाले नकारात्मक भएको देखिँदैन। उहाँहरूको कन्सर्न भनेको म चाहिँ दुर्गममा गएर सेवा गर्न तयार छु तर दुर्गममा गएपछि म दुर्गममै फसिरहने हुँ कि सहरतिर म आउनै नपाउने हुँ कि भन्ने एउटा कन्सर्न छ भने दोस्रो कन्सर्न चाहिँ मैले विशेषज्ञता लिइसकेपछि विशिष्टीकृत डिग्री लिइसकेपछि त्यही अनुसारको सेवा दिन पाउनु पऱ्यो नि। म चाहिँ गाउँमा गएर चाहिँ उही सामान्य चाहिँ बिरामी जाँचेर मेडिसिन दिने मात्रै हो, मैले आफूले जानेको सिप अपरेसन गर्न पाउँदैन, त्यही अनुसारको चाहिँ त्यहाँ सरसामानहरू छैनन् भनेपछि म त्यहाँ गाउँमा गएर त मेरो जनशक्तिको त भन्नाले त्यहाँ सदुपयोग भएन नि भन्ने पनि कन्सर्न हो। त्यस कारणले गर्दा त्यो सबै चिजलाई मिलाएर जस्तै सामान्य एमबिबिएस मात्र गर्नुभएकालाई चाहिँ आधारभूत अस्पतालसम्म, त्यसपछि एमडी भने गर्नुभएकोहरूलाई चाहिँ उहाँहरूको चाहिँ एमडिएमएस गर्नुभएकोहरूलाई उहाँहरूको चाहिँ सेवा जुन जुन अस्पतालमा छ प्रादेशिक अस्पतालमा छ कि त्यही अनुसार उहाँहरूलाई पनि खटाउने र जसले विशिष्टीकृत गर्नुभएको छ डिएम गर्नुभएको छ एमसिएस गर्नुभएको छ उहाँहरूलाई चाहिँ उहाँहरूको सेवा भएको सङ्घीय अस्पताल छ कि प्रादेशिक कुनै अस्पताल छ कि र विशेषज्ञ अस्पताल कहाँ छ त्यहाँ चाहिँ आलो पालोको किसिमले चाहिँ खटाउने गरी चाहिँ पहल भएको छ र त्यही अनुसार चाहिँ थुप्रैलाई चाहिँ हामीले पठाइसकेका पनि छौँ र उहाँहरूलाई चाहिँ केही समयपछि फेरि सहर ल्याएर चाहिँ बाँकीलाई चाहिँ त्यहाँ पठाउनु पर्ने गरी चाहिँ मन्त्रालयले पहल गरिरहेको छ।
अब यहाँले अघि पनि थोरै उल्लेख गर्नुभयो सामान्य बिरामी पनि ठूल्ठूला अस्पतालमा सामान्य एउटा स्वास्थ्य संस्थामा गएर निको हुने बिरामी पनि ठूल्ठूला अस्पतालमा जाने र भीड बढ्ने एउटा परिपाटी छँदैछ जसले चाहिँ जटिल खालका रोगका उपचार हुनुपर्ने थियो ठूल्ठूला अस्पतालमा त्यो चाहिँ हुन नसकिरहेको त्यहाँ अलि भीडभाड बढेको कुरा यहाँले उल्लेख गर्नुभयो। तथापि अब अर्को विषय अब काठमाडौँ बाहिर पोखरा विराटनगर चितवन बुटवल लगायतका स्थानमा स्थानबाट पनि काठमाडौँ आउने त्यहाँ अस्पताल हुँदाहुँदा पनि त्यहाँका चिकित्सकहरूमा जुन खालको आत्मविश्वास हुनुपर्ने थियो त्यो आत्मविश्वास नहुँदा हो कि के कारणले हो उनीहरूले चाहिँ काठमाडौँ नै रिफर गर्ने परिपाटी पनि छ नि? यसमा चाहिँ अब त्यहाँका चिकित्सकहरूलाई त्यहाँका चिकित्सकहरूमा आत्मविश्वास बढाउन त्यहाँ उपकरण लगायत भनौँ न प्रभावकारी उपचार गर्न आवश्यक पर्ने संयन्त्र संयन्त्रहरूको विकास अलिकति नभएको हो कि?
होइन, संयन्त्रहरूको विकास त्यहाँ चाहिँ भन्नाले उहाँहरूको चाहिँ क्षमतामा चाहिँ भन्नाले दुविधा छैन, तर पछिल्लो समय चाहिँ अलिकति हुलहुज्जत र अराजक भिडले चाहिँ बाहुल्यता दिएको छ। त्यो बाहुल्यताले गर्दा मात्रै उहाँहरू चाहिँ केही भइहाल्यो भनेर चाहिँ भन्नाले अलिकति चाहिँ भन्नाले हिम्मत गर्न र चाहिँ ठुल्ठुलो सर्जरी गर्न शल्यक्रिया गर्न चाहिँ डराउनु भएको। त्यो कुरामा चाहिँ मन्त्रालय सचेत छ र त्यस कारणले गर्दा चाहिँ गृह मन्त्रालयसँग समन्वय गरेर 77 जिल्लामा चाहिँ जिल्ला प्रशासन कार्यालयहरूलाई पनि त्यहाँ जिल्ला प्रहरीका प्रमुखहरूलाई पनि र महान्यायाधिवक्ता कार्यालय मार्फत पनि त्यहाँका चाहिँ भन्दा प्रतिनिधि जिल्ला सरकारी वकिलका कार्यालयहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था संरक्षण सम्बन्धी जुन ऐन छ र नियमावली छ त्यसको कार्यान्वयनको लागि पहल गरेको छ। किनभने स्वास्थ्य संस्थामा भिड देखाउने वा स्वास्थ्य संस्थामा चाहिँ आफ्नो बल देखाउने वा आफ्नो विचार वा शक्ति देखाउने ठाउँ होइन, त्यो शान्ति क्षेत्र हो। त्यो शान्ति क्षेत्रमा चाहिँ तपाईँले चाहिँ बिरामीको औषधि उपचार कसरी सहज हुन्छ भनेर चाहिँ सम्झाउनु पर्छ र त्यही अनुसार तपाईँलाई कुनै गुनासो छ भने स्वास्थ्य मन्त्रालयलाई त्यहीकै कार्यालय प्रमुखलाई नभए जिल्ला प्रशासन कार्यालयलाई नभए चाहिँ अदालत छ त्यहाँ गएर चाहिँ उनीहरूले लापरवाहीको शङ्का लाग्छ वा अरू केही शङ्का लाग्छ भने मुद्दा दायर गर्न सक्नुहुन्छ, निवेदन दिन सक्नुहुन्छ।
हस् डाक्टर साहब, हस् आजका लागि हामीसँग समय यति नै रह्यो। डाक्टर साहब
तर्फबाट मेरो एउटा अनुरोध के हो भने
छोटकरीमा
स्वास्थ्य संस्थाहरू 24 घण्टा अविच्छिन्न रूपमा चल्न तपाईँ हामी सबैले सहयोग गरौँ, चल्न दिउँ भन्ने नै हो।
हजुर, हस् डाक्टर साहब, यहाँलाई धेरै धन्यवाद। आज हामी अन्तर संवादमा स्वास्थ्य क्षेत्रका विभिन्न सवालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथुल्कीसँग कुराकानी गर्यौं। भोलि अर्को विषयमा कुराकानी गर्न फेरि हामी उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी पराग पोखरेल र शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु, नमस्कार।